तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
यसका साथ श्रोताबिन्द, अबको लागि भने समय भएको छ आजको एसपिएस समाचारको।
आजको मुख्य समाचारमा ब्रिस्बेन स्थित अध्यागमन बन्दी गृहमा एक अफगान नागरिकको मृत्यु भएको पुष्टि, नेपालमा ज्यान मार्ने आरोपमा एक सांसद विरुद्ध पक्राउ पुर्जी जारी, र उत्तर पूर्वी सिरियाबाट अमेरिकी सेना हटाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको बहुमतका साथ अमेरिकी संसदमा आलोचना।
ब्रिस्बेनस्थित अध्यागमन बन्दी गृहमा रहेका एक अफगान शरणार्थीद्वारा आत्महत्या गरिएको गृह मामिला मन्त्रालयद्वारा पुष्टि गरिएको छ। अधिकारीहरूका अनुसार गए अक्टोबर 15 तारिक उक्त 32 वर्षीय पुरुषको मृत्यु भएको हो। सन् 2013 सालसम्म मानुस आइल्यान्डस्थित अध्यागमन बन्दी गृहमा रहेका उक्त पुरुषलाई गए वर्ष ब्रिस्बेनस्थित सामुदायिक बन्दी गृहमा सारिएको थियो। शरणार्थी अभियन्ताहरूले भने अध्यागमन बन्दी गृहमा रहेको समयमा उक्त व्यक्तिको मानसिक अवस्था धेरै बिग्रिएको बताएका छन्। रेफ्युजी एक्सन कोएलिसन नामक संस्थाका प्रवक्ता इएन रिन्टोल भन्छन् कि अध्यागमन गृहमा रहेकाहरूको दीर्घकालीन असर पर्ने देखिएको छ।
This case actually demonstrates is just how serious is the damage that, the mental illness that has been created, by offshore detention.
अस्ट्रेलियामा बेरोजगार दर 5.2% झरेको छ। तथ्याङ्क विभागका अनुसार गए सेप्टेम्बर महिनाको उक्त नतिजा यस वर्षको सुरुमा 5.3% रहेको थियो। गए महिना 14,700 खाली रहेका जागिरहरू भरिएको, जसमध्ये प्राय फुल टाइम काम रहेको पनि तथ्याङ्क विभागको भनाइ छ, र उक्त नतिजा सरकारको राम्रो कामका कारण प्राप्त भएको बताउँछिन् सङ्घीय रोजगार मन्त्री मिखाएल क्यास।
We now have almost 13 million Australians in work. That is a record high. For 36 months, every single month for 3 years, the Australian economy has now generated jobs. That has never happened before.
आफ्नो क्षमताभन्दा कम दक्षता चाहिने काममा संलग्न मानिसहरूको संख्या पनि 8.3% घटेको बताइएको छ। यसै क्रममा विपक्षी लेबर पार्टीका छाया रोजगार मन्त्री ब्रेन्टन ओकनरले चाहिँ बेरोजगारहरूको संख्या घटे तापनि कामदारहरूले उपयुक्त समय अझै काम गर्न नपाइरहेको बताएका छन्।
It's one of the highest numbers of underemployed Australians we've seen, well in fact we've ever seen. Now if you add the underemployment rate to the unemployment rate, you're talking about 18.5%. That's a very high underutilization rate for our labor market.
अस्ट्रेलियाको आन्तरिक गुप्तचर निकायमा सरकारी लगानी र कर्मचारी संख्या बढाइनुपर्ने सुझावलाई मोरिसन सरकारले बेवास्ता गरिरहेको आरोप लगाइएको छ। अस्ट्रेलियाको सुरक्षा तथा गुप्तचर संस्था एजियोले पछिल्लो समयमा बढ्दो वैदेशिक हस्तक्षेप र जासुसीलाई सामना गर्न कम स्रोत साधनका कारण आफूहरू सङ्घर्षरत रहेको भन्दै सचेत गराएको छ। तर गृह मामिला मन्त्री पिटर डटनले भने एजियोलाई सरकारले गर्ने लगानी र कर्मचारी भर्तीको स्तर प्रत्येक वर्ष बढाइरहेको
We have more demands on our intelligence services and our law enforcement agencies than ever before. It's not just counter-terrorism, it's not just child exploitation, it's not just cybercrime, but obviously countering foreign interference is a very significant part of the work of the agency. So we'll continue to put more money into the agencies each and every year.
उत्तर पश्चिमी न्यू साउथ वेल्सको एक घरमा लागेको घातक आगलागी शङ्कास्पद रहेको अधिकारीहरूले बताएका छन्। बिहिबार बिहान ट्यामोर्थको एक घरमा लागेको आगलागीमा दुईजनाको मृत्यु र एक बालकसहित दुईजना घाइते भएका थिए। बिहान आकस्मिक सेवालाई बोलाइँदा घरभित्र एक वृद्ध महिला र एक 5 वर्षको बच्चाको शव भेटिएको अधिकारीहरूको भनाइ छ। त्यस्तै आगलागीबाट घाइते भएका अर्का एक महिला र 7 वर्षीय बालकलाई भने ट्यामोर्थको अस्पतालमा लगिएको छ। घटना भएको घरका छिमेकमा बस्ने बर्नाडेट वुडले एबिसीसँग कुरा गर्दै सो घटनालाई यसरी वर्णन गरेका छन्।
I woke up about 5:30 this morning to go to the bathroom and realized when I come out there that next door's house was on fire. So I alerted my husband and we both got up and called the ambulance and the police. It was fairly big. They were coming out the front window and there's obviously lots of gum trees around this area. So, yeah, a couple of metres high. You know, it's just really sad to see that, you know, for your neighbours, it's a tragedy.
चीनको जिङजाङ प्रान्तमा कथित मानवाधिकार हननका आरोपहरूका माझ उक्त क्षेत्रमा उत्पादन हुने कपासहरूलाई दुई प्रमुख अस्ट्रेलियाली विक्रेताहरूले प्रयोग गर्न रोक लगाएका छन्। एबिसीका अनुसार जिङजाङस्थित कपडा कारखानामा काम गर्ने मानिसहरू वेगुर मुसलमानहरू रहेको र उनीहरूलाई जबरजस्ती चीन सरकारद्वारा उक्त काम गराइएको आरोपहरूबारे टार्गेट अस्ट्रेलिया र कटन अन नामक विक्रेताहरूले आफ्नो आन्तरिक छानबिन पनि गरेका छन्। अस्ट्रेलियाली विक्रेताहरूको उक्त निर्णयको एमनेस्टी इन्टरनेसनलद्वारा स्वागत गरिएको छ।
अब नेपालको प्रसङ्ग। दोलखाबाट प्रतिनिधि सभा सदस्य बनेका नेकपा सांसद पार्वत गुरुङलाई ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ पुर्जी जारी गरिएको छ। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य समेत रहेका गुरुङको संलग्नतामा आफूलाई आक्रमण गरिएको भन्दै दोलखा जिल्लाकै वीरध्वज खड्काले किटानी जाहेरी दिएका थिए। प्रतिवादी बनाइएका सांसद गुरुङ फरार रहेकाले उक्त पक्राउ पुर्जी जारी गरिएको काठमाडौँ जिल्ला अदालतका श्रेष्ठदार आनन्द प्रसाद श्रेष्ठले बीबीसी नेपालीलाई बताए। पक्राउ जारी गरिसकेपछिको प्रक्रियाबारे जानकारी दिँदै उनले भने,
ज्यान मार्ने उद्योग मुद्दामा प्रतिवादी बनाएका पार्वत गुरुङ जुन दोलखा जिल्लाका व्यक्ति हुन्, उहाँ त्यो मुद्दामा फरार भएको हुनाले उहाँको नाउँमा पक्राउ पुरी जारी गरेको अवस्था मात्रै हो। प्रहरीले पक्राउ गर्न सकेन भने त्यसलाई चाहिँ अब त्यो उसको घरमा टास्क गरेर उसको समयमा 35 दिनभित्र अदालतमा हाजिर हुनुपर्ने अवस्था हो त्यो।
2072 को स्थानीय निर्वाचन पश्चात आक्रमण गरेको भन्दै किटानी जाहेरीमा प्रतिवादी बनाइएका धेरैजना मध्येका एक पार्वत गुरुङले भने यसलाई राजनैतिक प्रतिशोध भनेका छन्। बीबीसी नेपालीसँग कुरा गर्दै उनले कङ्ग्रेस नेतामाथि ज्यान मार्ने उद्योगको मुद्दा परेकोले प्रतिशोधका लागि आफ्नो नाम लिइएको बताएका छन्।
राजनीतिमा उनीहरूले मलाई संलग्न गराउनु पाए भन्ने हिसाबले गरेको, उनीहरू पनि अभियुक्त भए हामीलाई पनि अभियुक्त बनाउनु पाए हुन्थ्यो भन्ने कुरोको एउटा चाहिँ जारी हो कि यो राजनीतिक प्रतिशोधले भएको राजनीतिक दर्ताको घटना हो कि यो।
केही दिन अघि मात्र प्रमुख प्रतिपक्ष नेपाली कंग्रेसका सांसद मोहम्मद अफताब आलमलाई रौतहटबाट प्रहरीले पक्राउ गरेको थियो। नेपाली कंग्रेसका नेता तथा रौतहट क्षेत्र नम्बर 2 प्रतिनिधि सभाका सांसद आलम एक बम विस्फोटनको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन्। संविधान सभा निर्वाचनलाई लक्षित गरेर बम बनाउँदै गर्दा उक्त बम विस्फोट हुँदा दर्जनौ व्यक्ति घाइते भएको बताइएको छ। कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित खबरका अनुसार प्रमाण नष्ट गर्नका लागि ती घाइते भएका 23 इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा किटानी जाहेरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।
इन्डोनेसियातर्फ लागू, जहाँ वातावरण संरक्षणमा एक महत्त्वपूर्ण अभियन्ता रहेका इन्डोनेसियाका अधिवक्ताको मृत्युका सम्बन्धमा निष्पक्ष छानबिन हुनुपर्ने त्यहाँको मानवाधिकारवादी समूहले माग गरेको छ। अक्टोबर महिनाको सुरुवाततिर एक सडकको किनारामा रगतामै भेटिएका गिल्फ्रेड सिरेगरको 3 पछाडि मृत्यु भएको थियो। प्रहरीले उनको मृत्युको कारण सडक दुर्घटना भएको प्रारम्भिक जानकारी दिएको थियो, तर उनको परिवार र सहकर्मीहरूले उनको चोटको प्रकृतिलाई हेर्दा सडक दुर्घटना उनको मृत्युको कारण नभएको बताएका छन्। इन्डोनेसियाको मानवाधिकार सम्बन्धी संस्थामा अनुसन्धानकर्ता रहेका एन्ड्रियज हर्सनेले कथित भ्रष्टाचारको बारे खुलासा गर्नुभएकोले ज्यान गुमाउनु परेको हुन सक्ने बताएका छन्।
Unfortunately, there are several cases where environmentalists, environmental lawyer, a farmer, people who defend their farms, who defend their forests, died mysteriously in Indonesia over the last 5-6 years. You know, these people, they are very familiar with motorcycle accidents.
उत्तर पूर्वी सिरियाबाट सेना फिर्ता गर्ने अमेरिकी राष्ट्रपतिको निर्णयका सम्बन्धमा अमेरिकाको प्रतिनिधि सभामा भएको मतदानमा उल्लेख्य संख्यामा उक्त कदमको आलोचना गरिएको छ। 354 विरुद्ध 60 मत खस्दा राष्ट्रपति डोनाल्ड ट्रम्पको दर्जनौ रिपब्लिकन समकक्षीहरूले पनि बहुमत रहेको डेमोक्रेटहरूको साथ दिएका थिए। रिपब्लिकन सिनेटर लिन्से ग्राहमले टर्किस आक्रमणको सामना गर्न कर्डिसहरूलाई अमेरिकाले एक्लै छोडेको बताएका छन्। उनका अनुसार युद्धले ग्रस्त उक्त क्षेत्रमा इरानको प्रवेश हुन सक्ने पनि बताएका छन्।
They're going to be the biggest beneficiary of a statement like this. ISIS is going to reemerge. It will be on President Trump's watch. If he continues down this way of thinking, then Syria becomes his Iraq and then some.
तर राष्ट्रपति ट्रम्पले भने सिरियामा अवस्था नियन्त्रणमा नै रहेको दाबी गरेका छन्।
They've been wanting to do that for years, and frankly, they've been fighting for many, many years. Lindsey Graham would like to stay in the Middle East for the next 1,000 years with thousands of soldiers and fighting other people's wars. I want to get out of the Middle East.
अब खेलकुद सम्बन्धी समाचार र टोकियोको व्यापक गर्मीका कारण उक्त सहरमा आयोजना हुन लागेको म्याराथन प्रतियोगिता एक अर्को सहरमा सारिने अन्तर्राष्ट्रिय ओलम्पिक समितिले योजना बनाएको छ। सन् 2020 टोकियोमा आयोजना हुने उक्त ओलम्पिक खेलमा म्याराथन लगायत 8,000 किलोमिटर लामो पैदल रेसलाई पनि सापोरो नामक स्थान सारिने योजना रहेको बताइएको छ। दुई सहरबीच झन्डै 6 डिग्रीको अन्तर रहने भएकोले खेलाडीहरूको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै उक्त योजना बनाइएको ओलम्पिक अधिकारीहरूको भनाइ छ।
अब आजको विदेशी मुद्राको विनिमय दर र एक अस्ट्रेलियाली डलर बापत आज नेपाली 77 रुपियाँ 82 पैसा, 67 अमेरिकी सेन्ट र 61 युरो सेन्ट प्राप्त हुनेछ।
अब भोलि शुक्रबारको मौसम सम्बन्धी विवरण र पर्थमा 26 डिग्री अधिकतम तापक्रम र अधिकांश समय घाम लाग्नेछ। एडलेडमा बदलीको सम्भावनाका साथ 21 डिग्री अधिकतम तापक्रम रहनेछ। 23 डिग्री अधिकतम तापक्रम रहने मेलबर्नमा साँझपख पानी पर्ने सम्भावनाका साथ होपार्टमा चाहिँ 19 डिग्रीका साथ पानी पर्ने र हुरीको पनि सम्भावना रहेको बताइएको छ। पूर्णतया मौसम सफा रहने क्यानबेरामा 21 डिग्री अधिकतम तापक्रम रहनेछ। उल्लङ्गङ सिडनी र न्यूकासलमा तिनै स्थानमा दिनभर घाम लाग्ने र अधिकतम तापक्रम उल्लङ्गङमा 22, सिडनी र न्यूकासलमा 24 डिग्रीसम्म पुग्नेछ। ब्रिस्बेनमा 28 डिग्री र घाम लाग्ने र आंशिक बदली रहने केन्समा 31 डिग्री अधिकतम तापक्रम रहनेछ भने डार्विनको मौसम अधिकांश समय सफा रहने र अधिकतम तापक्रम त्यहाँ 35 डिग्रीसम्म पुग्नेछ। यसका साथ आजको एसपीएस समाचार यति नै।
तपाईँ एसपीएस नेपालीको साथमा हुनुहुन्छ। लाइक, शेयर र कमेन्ट गर्नुहोस्। एसपीएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।